الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أيود أحدكم أن تكون له جنة من نخيل وأعناب تجري من تحتها الأنهار سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم قرآن پاک کی اس مبارک آیت کے اندر اللہ تعالیٰ ایک مثال بیان فرما رہے ہیں. پچھلی کلاس اگر آپ کو یاد ہو تو اس کلاس کے آخر میں جو دو آیتیں ہم نے پڑھی, ان دونوں آیتوں میں اللہ تعالیٰ نے دو مثالیں بیان کی, اس میں ایک تیسری مثال بیان کی. پتہ چلا کہ قرآن پاک میں اللہ تعالیٰ مثالوں کے ذریعے سے بھی بندے کو اپنی بات سمجھاتے ہیں. مثال دے کے بات سمجھانا یہ ایک قرآنی طریقہ ہے, اور اس طریقے میں خیر ہے. اس لیے مثال دے کے بات سمجھانا یہ قرآن کا طریقہ, اور اس کو استعمال کرنے میں بہت برکت ہے. پچھلی کلاس ابھی تک جو پچھلی چند کلاسیں ہیں اس میں قرآن پاک کے اندر جو مال خرچ کرنے کی آیتیں ہیں, صدقہ اور زکوٰۃ جو ہیں وہ ان کے متعلق آیتیں آ رہی ہیں. آگے بھی چند آیتیں اسی سے متعلق ہیں, مگر خاص طور پہ پچھلی جو کلاس تھی اس کے آخر میں ایک مثال اللہ نے بیان کی تھی. اللہ تعالیٰ نے فرمایا تھا کہ جو بندہ دوسرے کو تکلیف دینے کے لیے صدقہ دینے کے بعد دوسرے کو تکلیف دیتا ہے یا احسان جتلاتا ہے, تو اس کا حال جو ہے وہ اس طرح ہے کہ جیسے کوئی ایک پتھر ہے اور اس پتھر پہ تھوڑی بہت گھاس پھوس اگی, اور اس نے جو ہے وہ پانی ڈالا اس کے اوپر اور پانی نے وہ پوری گھاس پھوس کو بہا لے گیا اور پتھر جو ہے وہ صاف ہو گیا. تو وہ جو پتھر تھا, وہ پانی جو تھا, وہ اس کا خرچ تھا, وہ اس کا دین کے راستے میں خرچ کرنا تھا, گھاس پھوس اس کے ثمرات تھے, اور وہ گھاس پھوس جو ہے وہ اس نے جو خرچ کیا, اس کے خرچ کرنے کے بعد جو تکلیف دی, اس تکلیف کو اس تکلیف کی وجہ سے وہ خرچ کرنا جو ہے اس کو فائدہ مند نہ رہا, کوئی پھل نہیں ملا, کوئی پھول اس کو نہ ملا, بلکہ اس کی تکلیف دینے سے سارا اجر ضائع ہو گیا. تو اس بندے کی جو مثال ہے وہ اس پتھر کی طرح ہے, اس بندے کا جو تکلیف دینا وہ پتھر کی طرح. اور دوسری مثال دی تھی کہ جی جو بندہ تکلیف نہیں دیتا ہے, اللہ کی رضا کے لیے کرتا ہے, اس کی جو زمین ہے وہ زرخیز ہے, وہ پتھر بھی نہیں ہے, اور اس پتھر کے اوپر اگر بہت زور سے بارش گرتی ہے تو بہت سارا سبزہ اور پھل ہوتا ہے, یہ اس کا اجر ہے, اور اگر بہت زور سے بارش نہیں گرتی تو وہ تھوڑا سا ہی صدقہ کرتا ہے, مگر کیونکہ اللہ کی رضا کے لیے کرتا ہے, تکلیف نہیں دیتا ہے, اس تھوڑے سے پانی سے بھی پھل اور پھول اگ جاتے ہیں, تو یہ اس کے ثمرات ہیں, یہ اس کا اجر ہے. تو مثال کے ذریعے سے اللہ تعالیٰ نے سمجھایا کہ تکلیف صدقہ کرنے کے بعد جس کو صدقہ کیا اس کو تکلیف دینے کا مطلب یہ ہے کہ اجر ضائع ہو جائے. اب اس آیت کے اندر بھی اللہ تعالیٰ نے ایک مثال بیان کی ہے, اور وہ مثال کیا ہے؟ اللہ تعالیٰ بیان کرتے ہیں کہ کیا تم میں سے کوئی یہ چاہے گا کہ اس کے پاس ایک باغ ہو, اس کے اندر کھجور کے اور انگور کے درخت لگے ہوئے ہوں اور بہت سارے درخت لگے ہوئے ہوں, اور پھر جب وہ باغ جو ہے اس میں سارے پھل آ جائیں, پھول آ جائیں, اور باغ کا مالک جو ہے وہ بڑھاپے کی عمر کا ہے, उसकी औलादें जो हैं वो ज़ईफ़ हैं, छोटी उम्र की हैं, यानी उसका भी एहतियाज का वक्त है। ऐसे वक्त के अंदर इसके इस बाग के अंदर एक ज़ोरदार आग का बगोला आए और वो आग की वजह से सारी चीज़ें जला दे। क्या ये बंदा इस तरह की चीज को पसंद करेगा? बिल्कुल नहीं करेगा। फरमाया यही हाल उस बंदे का है जिसने बाग लगाए, जिसने सदका दिया, और सदका देने के बाद आखिरत में जब बहुत ही एहतियाज का जमाना है, आखिरत, ये जो मिसाल दी कि बूढ़ा आदमी है, मोहताज आदमी है, औलाद भी छोटी है, कोई उसका हेल्प करने वाला नहीं है, तो ये आलम कब होता है? इंसान का आखिरत पे होता है कि जब वो अकेला होगा, सिर्फ उसके आमाल उसके साथ होंगे, तो वो एहतियाज का वक्त है, दुनिया से भी ज्यादा एहतियाज का वक्त। फरमाया ऐसा वक्त होगा, मगर उसके जो फल फूल, उसके जो अमल होगा, उसका जो जजा होगी, उस जजा को वो आग जो है वो खा जाएगी। और ये आग जो होगी सदका करने के बाद तकलीफ देना और एहसान जतलाना होगा। सदका करने के बाद इंसान बहुत ही ज्यादा एहतियात करे। तो इस आयत को एक मरतबा हम देखें। आऊज़ बिल्लाहि मिनश शैतानिर रजीम। अयवद्दु अहदुकुम, कि तुम में से कोई एक ये पसंद करेगा, अन तकून लहू जन्नतुन, कि उसके पास एक बाग हो, मिन नखील्यूं, और उस बाग के अंदर खजूर हो, खजूर के दरख्त हो, व आनाबिन, और उसके अंदर अंगूर हो, तजरी मिन तहतिहल अनहार, और उसके नीचे से नहर बहती हो, यानी वो नहर जो है उसको बिल्कुल सरसब्ज व शादाब बना देती है, लहुआ लहू फीहा मिन कुल्ली समरात, और उस बाग के अंदर और तमाम तरह के फल हैं, व असाबहुल किबरू, और उस बंदा जो है वो बाग का मालिक जो है उसको बुढ़ापा आ गया, वलहू ज़ुर्रियतुन ज़ुआफ़ाउ, और उसकी जो औलाद है वो बहुत ही कमजोर है, छोटी है, यानी बहुत ही एहतियाज का जमाना है। तो बंदे के पास बाग है, उसके अंदर फल है, बहुत तरह के फल हैं, पानी भी अच्छा बहता है, फल निकल भी आया है, अब उसकी बहुत ही एहतियाज का वक्त है कि किसी तरह मुझे फल मिल जाए, मैं इस्तेमाल कर लूं, मेरे बच्चे भी छोटे हैं। फरमाया फअसाबहल इसारु फीही नारुन, आ पड़ा उस बाग के ऊपर एक भगोला, फीही नारुन, उस भगोले में आग थी, फहतरकत, बस जला दिया सब कुछ, जला दिया सब कुछ। कज़ालिका युबय्यिनुल्लाहु लकुमुल आयात, इसी तरह अल्लाह ताला बयान करते हैं तुम्हारे लिए निशानियां, लअल्लकुम ततफक्करून, ताकि तुम गौर करो। तो मिसाल से बात बयान की कि आपने बाग तो लगा लिया, अजर रेडी भी है, फल रेडी भी हैं, मगर किस चीज ने पूरे बाग को जला दिया? ये जो एहसान जतलाया ना सदका करके, और ये जो तकलीफ दी सदका करके, सारे अजर के बाग को जला दिया। और किस वक्त जलाया? जब बहुत ही एहतियाज का वक्त था। और ये एहतियाज का वक्त यहां तो कहा जैसे बूढ़ा हो जाता है तब एहतियाज का वक्त, और यही हाल बंदे का जब वो आखिरत में होगा, एहतियाज का वक्त होगा, उस वक्त अमल खत्म नजर आएगा। तो अल्लाह ताला ने ये बात को मिसाल से बयान की, और ये जो मिसाल से बयान करना है, ये बात को बहुत ही ज्यादा दिल में उतार देता है। चुनाचे मिसाल से बात बयान करने में बरकत है। कुछ अरसे पहले एक साहब थे, मशायख में से बयान कर रहे थे कि नबी अलैहिस्सलाम सबसे आखिरी पैगंबर क्यों है, अल्लाह ताला ने उनको सबसे पहले क्यों नहीं भेजा, सबसे आखिरी क्यों भेजा। तो जिस आलिम ने जवाब दिया, उन्होंने जबरदस्त जवाब दिया, उन्होंने कहा जी एक मिसाल से बात समझाता हूं। उन्होंने कहा कि देखिए, जितने भी हमारे प्रोग्राम होते हैं, जलसे होते हैं, उसमें शुरू में मोतबर लोग आते हैं, अच्छे लोग आते हैं, तो तो अच्छे लोगों का बयान होता है, फिर और भी लोगों का होता है, अच्छे अच्छे लोगों का बयान होता है, मगर जो चीफ गेस्ट होता है, सबसे बेहतरीन जो बंदा, जिसके लिए सारी महफिल सजाई गई होती है, वो आखिर में आता है और वही बयान करता है और वही दुआ करवाता है। फरमाया इसीलिए अल्लाह ताला ने भी इस दुनिया के जो सारा का कारोबार है उसके सबसे आखिर में, अपने इस प्रोग्राम के सबसे आखिर में अपने महबूब को भेजा। तो मिसाल से बात समझाई और बात समझ आ गई। तो पता चला कि मिसाल से बात समझाने से बात समझ में आ जाती है। इन चंद आयतों में भी अल्लाह ताला ने दो तीन मिसालें बयान फरमाई और अपनी बात अल्लाह ने इस तरह बंदे तक पहुंचाई। अगली आयत में अल्लाह ताला फरमाते हैं, या अय्युहल्लज़ीना आमनू, ए वो लोग जो ईमान लाए, अनफिकू मिन तय्यिबाति मा कसबतुम, तुम खर्च करो अपने उम्दा माल में से, तय्यब माल में से, पाकीज़ा माल में से, मा कसबतुम जो तुमने कमाया है, व मिम्मा अखरजना लकुम मिनल अर्द, और जो कुछ तुम निकालते हो जमीन में से। कुरान पाक की इस आयत में, इस आयत के दो जुज हैं। एक तो अल्लाह ताला ने फरमाया कि तुम वो माल अपना खर्च करो जो सबसे बेहतरीन माल हो। सदका देने में ये ना करो कि बस जो सबसे खराब माल है वो ही दे दिया। कैश दे रहे हैं तो कैश तो फिर ना अच्छा ना खराब, मगर कई मरतबा इंसान चीज़ें देता है, तो चीज़ों में कई मरतबा इंसान जब सदका कर रहा होता है तो सोचता है मैं सबसे ख़राब चीज़ दूँ, जो सबसे रद्दी ट्रैश करने वाला था वो चीज़ दे दूँ। अल्लाह ताला फरमाते नहीं, अपनी अच्छी उम्दा चीज़ दिया करो। और यहाँ लफ्ज़ तय्यब का इस्तेमाल किया है हज़रत मुफ्ती मोहम्मद शफ़ी रहमतुल्लाह अलैह ने फरमाया कि तय्यब का मतलब है उम्दा चीज़। कुछ मुफस्सरीन ने यह भी कहा कि तय्यब का मतलब है अपनी हलाल चीज़, पाकीज़ा चीज़। तो इसलिए कई मर्तबा इंसान इसमें गड़बड़ करता है, उसका दिल चाहता है कि मैं खर्च तो करूं मगर जो चीज़ मुझे ज़रूरत नहीं है बस मैं वो खर्च कर दूं। और अल्लाह ताला फरमाते हैं कि नहीं, नेकी तो उस वक्त आएगी जब तुम वो खर्च करो जो तुम्हें सबसे ज़्यादा महबूब हो। तो इसीलिए कई मर्तबा इंसान बहुत ही अच्छा खर्च नहीं करता, अपने जिनसे मोहब्बत होती है उन पे तो अच्छा खर्च कर लेता है, जिनसे मोहब्बत नहीं होती है गो के वो उसी तरह रिश्तेदार उसी तरह होते हैं, जिन उसी तरह हकदार होते हैं आपके सदकात के, मगर इंसान उन पे अच्छा खर्च नहीं करता। कई मर्तबा ऐसा होता है कि औरतें हैं अपने रिश्तेदारों को अगर सदका गिफ्ट्स देने हैं तो अच्छी तरह से देती हैं, शौहर के रिश्तेदारों को गिफ्ट देना है तो उसमें कंजूसी करती हैं, उसमें ख़राब चीज़ देने की कोशिश करती हैं। कई मरतबा ऐसा होता है कि माँ होती है अपनी बेटी के बच्चों को अच्छी तरह से अच्छी चीज़ देती है कि मेरी बेटी के बच्चे हैं, और अपने बेटे के बच्चों को क्योंकि उसमें बहू भी उसकी माँ होती है तो इसलिए वो अच्छी चीज़ नहीं देती है। कई मर्तबा होता है, कई मर्तबा ये पता चलता है, कई मर्तबा एक ही माँ के दो बच्चे होते हैं, जिस बहू के साथ अच्छी दोस्ती होती है उसकी औलाद को उसकी फैमिली को अच्छा देती है और दूसरे के साथ ज्यादती करती है। तो ये जो ज्यादती करना है ये ज्यादती करना कुरानी उसूल के खिलाफ है, बेबरकती का बायस है, नाइंसाफी भी है और अपना उम्दा माल ना खर्चने के मुतरादिफ भी है। आजकल तो माशाल्लाह लोग एक दूसरे को कोई गिफ्ट देते हैं तो जो किसी ने आपको गिफ्ट दिया है वो लिख लेते हैं कि भाई जब मौका आएगा और इनको हमें गिफ्ट देना होगा, सदका देना होगा या कोई ऐसी चीज देने का मामला आएगा तो बस वही देंगे जो इसने हमें दिया है, तो इसने हमें इतने की चीज दी है तो हम भी इतने ही की चीज दें। जबकि अल्लाह का कुरान फरमा रहा है कि नहीं, जब तुम दो तो अपना उम्दा माल दो, तो जो हैसियत हो उस हिसाब से दो। गरीब है तो बंदा गरीबी के हिसाब से दे, अमीर है तो अपने हिसाब से दे। अब कई मरतब इंसान कहता है नहीं, फलां ने तो मुझे इतना थोड़ा सा ही दिया था, मैं इसको क्यों इतना अच्छा दूं, तो ये कुरान के उसूल के खिलाफ है। इंसान के दिल की ये कोशिश होनी चाहिए कि मैं खूब खर्च करूं और मैं अपना अच्छा माल खर्च करूं। नबी अलैहिस्सलाम की मुबारक आदत थी कि जो नौ मुस्लिम होता उसकी बड़ी ही दिल लगी करते, उसके दिल को खुश करने की कोशिश करते। एक सहाबी मुसलमान हुए और मुसलमान होने के चंद दिन बाद नबी अलैहिस्सलाम की खिदमत में हाजिर हुए, आकर कहते हैं अल्लाह के नबी, मेरा एक खजूरों का बाग है और उस बाग के बराबर में ही आपके एक और सहाबी हैं, उनका बाग है, उनके कुछ दरख्त जो हैं वो मेरे बाग में आ जाते हैं जिसकी वजह से मेरी लाइन सीधी नहीं हो रही, अगर आप उन साहब से गुजारिश करें कि वो पैसे ले लें और मुझे ये चार पांच दरख्त जो हैं वो बेच दें। नबी अलैहिस्सलाम ने फरमाया अच्छा बुलाओ उन सहाबी को। अब वो सहाबी आए, बड़ी उम्र के सहाबी थे, बूढ़े से थे। नबी अलैहिस्सलाम के पास जब वो आए तो नबी अलैहिस्सलाम ने फरमाया कि भाई ये जो तुम्हारे जो बाग है उसके चार पांच आठ दरख्त हैं ऐसे, जो इस सहाबी मेरे इस साथी जो हैं ये जो नए मुस्लिम हुए हैं इनके बाग के अंदर आते हैं वो हैं तुम्हारे दरख्त, तो अगर तुम इनको ये दरख्त दे दोगे, हदिया कर दोगे, तो मैं तुम्हें जन्नत में दरख्त का वादा करता हूं। नबी अलैहिस्सलाम ने ये बात की और उन्होंने ये बात सुनी। बात सुनने के बाद उन्होंने कहा अल्लाह के नबी, आपका हुक्म है कि ये दरख्त मैं इनको दे दूं या आपका मशवरा है? नबी अलैहिस्सलाम ने फरमाया भाई मशवरा है। तो उन सहाबी ने, बड़ी उम्र के सहाबी थे और बूढ़े लोगों की एक तबीयत होती है, अपनी चीजों के साथ एक अरसा गुजर जाता है तो कई मरतबा छोड़ने को दिल नहीं करता, तो उन सहाबी ने आगे से कह दिया कि अल्लाह के नबी अगर आपका मशवरा है तो ये दरख्त जो है मैं नहीं देना चाहता, और ये कह के वो चले गए। करीब एक सहाबी और बैठे हुए थे जिन्होंने ये बात पूरी सुनी कि अल्लाह के नबी ने फरमाया कि ये छह आठ दरख्त जो हैं अगर दे दोगे तो जन्नत में दरख्त का मैं वादा करता हूं, तो ये सहाबी आगे बढ़े और उन्होंने कहा अल्लाह के नबी, ये जो छह आठ दरख्त हैं ये अगर मैं आपको ला दूं तो क्या मेरे लिए भी जन्नत में दरख्त का वादा है? नबी अलैहिस्सलाम ने फरमाया हाँ, अगर तुम ला देते हो तो तुम्हारे लिए भी जन्नत में दरख्त का वादा है। तो ये सहाबी अपनी जगह से उठे और उन वो जो बूढ़े सहाबी थे उनके पास गए, उनको जाके कहा कि भाई तुमको पता है कि कुबा के अंदर एक बहुत बड़ा बाग है 1000 दरख्तों वाला? उन्होंने कहा हाँ 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 वो तो मुझे पता है, सब उसको जानते हो, तो बड़ा खूबसूरत बाग है और उसकी बड़ी ही ज्यादा अच्छी क्वालिटी होती है, उसमें से फल बहुत निकलता है, ये सारी बातें की। तो उस आदमी ने कहा कि भाई वो बाग मेरा है। तो वो जो बूढ़े साबित ने कहा, उन्होंने कहा अच्छा वो बाग तुम्हारा है? उन्होंने कहा हाँ, और मैं तुमसे एक डील करने आया हूं। बूढ़े साहब ने कहा कि हम अभी क्या डील करने आए हैं? उन्होंने कहा वो जो सात आठ दरख्त नबी अलैहिस्सलाम आपसे मांग रहे हैं ना, वो सात आठ दरख्त आप मुझे दे दें और मेरा ये 1000 दरख्तों वाला बाग जो है वो आप कबूल फरमा ले। उन साहब ने थोड़ी देर सोचा और थोड़ी देर सोचने के बाद कहा ठीक है, ये डील डन हो गई, ये सात आठ दरख्त आप में आपके हुए और ये जो 100,000 दरख्तों वाला जो बाग है ये आप मुझे दे दें। तो सात आठ दरख्तों के बदले अपना इतना क्वालिटी वाला, इतनी पैदावार वाला 1000 दरख्तों का बाग अल्लाह के रास्ते में दे दिया। फिर उसी दरख्तों वाले बाग में खुद रहते भी थे, गए उन बाग में और बीवी बच्चे बाग के अंदर, घर के अंदर थे, बीवी बच्चों को बाहर से ही आवाज लगाई कि ए फलां की अम्मी बाहर आ जाओ, मैंने ये दरख्तों वाला जो बाग है ये जन्नत में दरख्त के बदले बेच दिया है। बीवी और बच्चे बाहर आए और बीवी ने आके कहा कि वाकई जिंदगी का सबसे अच्छा फैसला आपने किया है। अल्लाह अकबर, तो अपनी अच्छी चीज देने का कैसा जज्बा था। اللہ تعالیٰ فرماتے ہیں یا ایھا الذین آمنو انفقوا من طیبات ما کسبتم، تم خرچ کرو اپنے عمدہ مال میں سے. نبی علیہ الصلوۃ والسلام کی خدمت میں حاضر ہوئے اور آ کر یہ درخت جو ہے وہ پیش کر دیے. سبحان اللہ. ہمارے حضرت فرماتے ہیں ایک مرتبہ ہم نے یہ سنی تھی بات. فرماتے ہیں کہ پہلے انجینئر تھے، چیف انجینئر بنے، ڈائریکٹر کمپنی کے بن گئے. پھر جب ڈائریکٹر بن گئے اور عمر کچھ ہو گئی، پھر فیصلہ کیا، استخارہ کیا، نیت کی کہ بس اب جو ہے وہ زندگی دین کے لیے وقف کرنی ہے، تو نوکری چھوڑ دی. کچھ سیونگز تھیں وہ استعمال ہونا شروع ہو گئیں. کہتے ہیں استعمال کرتے 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 گھر کے خرچے ہوتے تھے، وہ اسی میں سے خرچ ہو رہے تھے. کچھ عرصہ ہوا تو سیونگز ختم ہوتے 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 ایسا دن بھی آ گیا کہ صبح فجر کی نماز کے بعد مسجد میں بیٹھا تھا اور جیب میں صرف 1000 روپے تھے، یہ آخری 1000 روپیہ باقی رہ گیا. فرماتے ہیں یہ لے کے بیٹھا تھا، اب دل میں یہی پریشانی تھی کہ یہ آخری 1000 روپے سے آج کا دن تو گزر جائے گا، ابھی گھر جاؤں گا تو بیوی نے کہنا ہے کہ جی سبزی منگوانی ہے تو فلاں چیز منگوانی ہے، تو آج کے دن کا خرچہ تو گزر جائے گا، اب کوئی نہ کوئی انتظام ضروری ہے. تو ایک ذرا ذہن میں پریشانی، الجھن جیسے انسان کو ہوتی ہے. فرماتے ہیں نماز پڑھ کے بیٹھا تو اتنے میں ہی میں نے دیکھا کہ ایک آدمی آیا، جاننے والا تھا، علاقے کا تھا، آ کر قریب بیٹھ گیا اور آنسو اس کی آنکھوں سے نکل آئے اور کہنے لگا ایک سوال لے کے آیا ہوں. ہم نے پوچھا جی کیا؟ نے کہا بیٹی کی شادی ہے، خرچے کی ضرورت ہے، آپ کچھ مدد فرما دیں. نے فرمایا کہ اس کے آنسو دیکھ کے میں نے نیت کر لی کہ یہ 1000 روپیہ ہے، اس میں سے 500 اس کو دے دیتا ہوں، 500 جو ہے وہ آج کے خرچوں میں آج کا دن تو گزارتا ہوں، پھر دیکھتے ہیں کوئی طریقہ نکالتے ہیں. فرماتے ہیں جیب میں ہاتھ ڈالا تو دیکھا کہ 1000 روپے کا پورا نوٹ تھا، 2 500 نہیں تھے. تو دل میں یہ بات آئی کہ ابھی 1000 کو کیا توڑواؤں اور یہ ضرورت مند بھی ہے. فرمایا کہ میں نے کہا بس جو ہوتا ہے ہو جائے، وہ 1000 روپیہ نکال کے اور اس غریب آدمی کے ہاتھ پہ رکھ دیا کہ بھئی یہ لے جاؤ. وہ چلے گیا اور میں بیٹھا اللہ کی یاد میں بیٹھ گیا، مراقبہ ذکر جو بھی وقت تھا. فرماتے ہیں ابھی ادھر بیٹھا ہی تھا، ابھی اٹھا نہیں تھا، ایک اور بندہ اندر آیا، وہ بھی آ کے آنسوؤں سے رونے لگا. میں نے پوچھا جی کیا ہوا؟ اس نے کہا حضرت ایک گزارش لے کے آیا ہوں، آپ اس کو قبول کریں. انہوں نے فرمایا کہ میرے ذہن میں آیا کہ بھائی اب تو میرے جیب میں بھی کچھ نہیں ہے، کیسے کسی کی گزارش قبول کر لوں. انہوں نے فرمایا بھائی آپ کہیں گے اگر میرے حق اس میں ہوا، استعداد میں ہوا تو قبول کروں گا. تو فرمایا حضرت بس یہ قبول کر لیں. میں نے سنا ہے کہ آپ آسانی سے کسی سے ہدیہ لیتے نہیں ہیں، یہ میں ہدیہ لے کے آیا ہوں 10000 روپے، اس کو آپ نے قبول کرنا ہوگا. فرماتے ہیں کہ میں نے قبول تو کر لیا مگر میں اللہ کی رحمت پہ حیران رہ گیا کہ ابھی 1000 روپے دیے اللہ کے راستے میں، ادھر بیٹھے بیٹھے نے اللہ تعالیٰ نے 10 گنا بڑھا کے اور پہنچا دیے مجھ تک. فرماتے ہیں اس کے بعد تو بس ہر چند دن بعد یہی کرتے تھے، پیسے ختم ہونے لگتے تھے تو انہی پیسوں کو جلدی ختم کر دیتے تھے تاکہ اللہ کی طرف سے ہو رہا ہے. یہ اللہ والوں کا توکل ہوتا ہے. تاہم انسان کو اللہ نے حکم کر دیا کہ خرچ کرنے میں فکر نہ کرو. یہ جو خرچ کرنے سے روکتا ہے یہ شیطان ہے، یہ بار بار دل میں ڈالتا ہے کہ او ہو غریب ہو جاؤں گا، میرا کیا بنے گا، بیوی بچوں کا کیا بنے گا، تو اس لیے وہ خرچ کرنے سے روکتا ہے. اور اللہ تعالیٰ فرماتے کہ اللہ نے وعدہ کیا ہوا ہے اپنے فضل کا خرچ کرنے والے کے ساتھ، تو اس لیے یہ خرچ کرنے سے پریشان نہیں ہونا چاہیے. اللہ تعالیٰ نے فرمایا یا ایھا الذین آمنو انفقوا من طیبات ما کسبتم، تم خرچ کرو اپنے عمدہ مال میں سے جو تم نے کمایا ہے. ومما اخرجنا لکم من الارض، اور اس مال اور ان چیزوں میں سے جو زمین میں سے نکلتی ہے. تو پتہ چلا حضرت امام حنیفہ رحمتہ اللہ علیہ اس آیت کو استعمال فرما کے اس آیت کو بیان کر کے فرماتے ہیں کہ جو زمین میں سے نکلتا ہے سبزہ نکلتا ہے، جو زمین میں سے انسان کے لیے کھانے پینے کی چیزیں نکلتی ہیں، جو فصل اگتی ہے اس پر بھی اجر ہے، یعنی اس کو بھی زمین کی زکوٰۃ جو ہے وہ دینی ہوتی ہے، اور وہ جتنی بھی پیداوار نکلتی ہے اس کا 10% ہوتا ہے۔ تو یہ دوسری زکوٰۃ کی طرح نہیں ہے، دوسری زکوٰۃ جو ہے وہ 2.5% ہوتی ہے، اس پہ سال گزرنا ضروری ہے۔ یہ زکوٰۃ جو ہے اس پہ سال گزرنا ضروری نہیں ہے، جب پیداوار ہوگی اس وقت یہ واجب ہوگی، اور 10% ہوگی۔ پیداوار نہیں ہوتی ہے تو کوئی زکوٰۃ ہوتی ہی نہیں ہے۔ تو یہ عشر ہے، اور یہ اس مبارک آیت سے پتہ چلتا ہے کہ یہ عشر دینا ہوتا ہے۔ آگے اللہ تعالیٰ فرماتے ہیں وَلَا تَيَمَّمُوا الْخَبِيثَ مِنْهُ تُنْفِقُونَ، اور نہ ارادہ کرو اپنے برے مال کا، مِنْهُ تُنْفِقُونَ جو تُم خرچ کرتے ہو، وَلَسْتُمْ بِآخِذِيهِ اور تم خود بھی اس کو اپنے لیے پسند نہیں کرو گے جب تم کو برا مال دیا جاتا ہے، إِلَّا أَن تُغْمِزُوا مگر یہ کہ جب چشم پوشی کر جاؤ، خاموش ہو جاؤ، چپ رہ جاؤ فیہ اس معاملے میں، وَاعْلَمُوا جان لو أَنَّ اللَّهَ غَنِيٌّ حَمِيد بے شک اللہ تعالی غنی ہے، بادشاہ ہے، حمید ہے، تمام تعریفوں کے مالک ہے، تمام تعریفوں کے لائق ہے۔ اللہ تعالیٰ نے فرما دیا کہ تم جب برا مال خرچ کرتے ہو اللہ تعالیٰ کو تمہارے مال کی کوئی وہ نہیں ہے، حاجت نہیں ہے، یہ تو وہ مالک ہے جس کے پاس آسمانوں اور زمینوں کے خزانے ہیں، اس کو تمہارے ایسے مال کی ضرورت نہیں ہے، بلکہ وہ تو یہ کہہ رہا ہے کہ تم خرچ کرو میں اور پیچھے سے دوں گا۔ اس لیے اس خرچ کرنے کو طبیعت جو ہے وہ بنانی ضروری ہے، اور یہ خرچ کرنا رائے گاں نہیں جاتا، بس کچھ شرائط ہیں کہ انسان خرچ کرے تو پھر جس کے اوپر خرچ کیا ہے اس کو جتلائے نہ، اس کے اوپر احسان نہ جتلائے، اس کو تکلیف نہ دے، بس یہ کہے کہ میں نے اللہ کے لیے کیا ہے، جس کو دیا ہے اس سے کوئی اس سے غرض اور مرض نہ ہو، تو ایسا خرچ کرنا یہ اللہ کے یہاں قابل قبول ہوتا ہے۔ اللہ تعالی ہمیں اسی طرح خرچ کرنے کی توفیق عطا فرمائے، اللہ تعالی ہمارے ساتھ عافیت کا معاملہ فرمائے، قرآن پاک کی ان آیتوں کو اپنے سینے سے لگانے کی توفیق عطا فرمائے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔ ترجمہ ایک مرتبہ پھر دیکھ لیجئے۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ایودو احدکم کیا تم میں سے کوئی بھی پسند کرے گا، ان تکون لہو جنتن کہ اس کے پاس ایک باغ ہو، من نخیلوں جو کھجوروں کا باغ ہو، وعنابن اور انگوروں کا باغ ہو، تجری من تحتها الانہار جس کے نیچے نہر بہتی ہو، لہو فیہا من کل ثمرات اور اس باغ کے اندر ہر طرح کے پھل ہوں، واصابہ الکبر اور جو بندہ ہے اس کو بڑھاپا آ جائے، بڑھاپا پہنچ جائے، ولہو ذریت ضعفا اور اس کی اولاد جو ہے وہ کمزور ہو، وہ ضعفا کمزور ہو، چھوٹی عمر کی ہو، فأصابها إعصار اور آ پڑے بڑا بگولا، فیہ اس باغ کے اوپر، فیہ نار اور اس بگولے کے اندر جو ہے وہ آگ ہو، فاحترقت سب کچھ جلا دے، كذلك يبين الله لكم الآيات اسی طرح اللہ تعالیٰ تمہارے لیے نشانیاں بیان کرتے ہیں، لعلكم تتفكرون تاکہ تم غور و فکر کرو، یا ایہا الذین آمنو اے وہ لوگ جو ایمان لائے، انفقو من طیبات ما کسبتم خرچ کرو اس مال میں سے جو عمدہ ہے تمہارے کمائے ہوئے، جو تم نے کمایا ہے اس میں سے، ومما اخرجنا لکم من الارض اور جو تم نکالتے ہو زمین میں سے، ولا تیمم الخبیث منہ اور نہ ارادہ کرو اپنے مال کے خراب حصے کا، خبیث حصے کا، تنفقون منہ جس میں جو تم خرچ کرتے ہو، ولستم بآخذیہ اور تم خود بھی ایسا مال نہ اپنے لیے پسند نہ اپنے لیے لو، الا مگر یہ ان تغمزو کہ تم چشم پوشی کر جاؤ، फीही उस मामले में वालमो जान लो अन्ना अल्लाह गनी हमीद, बेशक अल्लाह ताला गनी है हमीद तारीफ वाले हैं। यहाँ आके आज का सबक मुकम्मल होता है। सुबहानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक।